آج آپ صبح تھے؟ نہیں تھے؟ چلو بہت اچھا. ایک مضمون ان کو سنانا تھا تو آپ آپ نے نہیں سنا تو اچھا ہے. اللہ تعالیٰ اس مضمون کے تکرار کی توفیق دیتے. الحمد للہ وکفا وسلام علی عباده الذین اصطفى. اما بعد فاعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. يا ايها الذين امنوا اتقوا الله وكونوا مع الصادقين. وقال تعالى ان اولياؤه الا المتقون. وقال رسول الله صلى الله تعالى عليه وسلم لكل شيء معدن ومعدن التقوى قلوب العارفين. صدق الله العظيم وصدق رسوله النبي الكريم. جیسے بھی ایک دو کھڑکی بند کر دو. اچھا ہے, اچھی ترکیب ہے تاکہ جنریٹر کے شور کی آواز کم ہو جائے. تینوں کھڑکی بند کر دی. میرے دوستو, ہر آدمی اپنی دوستی کے لیے, ہر شخص اپنی دوستی کے لیے کوئی شرط رکھتا ہے. اللہ رب العزت نے اپنی دوستی اور ولایت کا ہاتھ ہماری طرف بڑھایا. میرے پیارے شیخ, میرے پیر و مرشد فرماتے ہیں کہ ہم لوگ کمزور ہیں, ہم لوگ ناپاک ہیں اور ہم گندے ہیں. صحیح آواز آ رہی ہے؟ ارے آ رہی ہے نا. ان شاء اللہ ایسے نہیں کرنا پڑے گا. ذرا گیئر لگا رہا ہوں نا میں. وہ بےچارے غور سے سننے کے لیے ایسے کر رہے تھے کیونکہ آواز آ رہی ہے نا. تو میں نے کہا پہلے ذرا گیئر لگ رہے تو ایکسلیٹر بڑھا دوں گا میں ان شاء اللہ. یہ محبت کی بات ہے کہ بےچارا توجہ سے سننے کے لیے ایسا کر رہا ہے. کیا یہ بھی ایک بات ہے؟ محبت ہے ماشاء اللہ. تو میرے شیخ اور مرشد فرماتے ہیں کہ ہم لوگ گندے ہیں, ناپاک ہیں, غلیظ ہیں. ہماری پیدائشی ناپاک قطرے سے ہوئی ہے, لیکن اس ناپاک قطرے سے, اس ناپاک قطرے میں اللہ تعالی کی کار فرمائی اور اللہ تعالی کی قدرت فرمائی. دیکھیے کہ پانی کے قطرے پر صورت گری فرما دی. پانی کا قطرہ ہے, اس قطرے پر اللہ تعالیٰ نے ایسی صورت کو پیدا فرمایا. اور پھر آنکھوں کی فٹنگ, کانوں کی سیٹنگ, ناک کی, نتنوں کی گولائی, کسی ڈائی کا استعمال نہیں ہے. پھر ہونٹوں کو کیسا کھینچا, کیا تصویر کشی ہے. یہ سب تصویر کشی اور صورت کاری, کار فرمائی, قدرت فرمائی, یہ سارا کا سارا پانی کے اوپر ہے. جناب کیا قدرت ہے مولا کی. اور پیدائش کی جو ہماری اصل ہے وہ ناپاک قطرہ ہے. لہذا ہماری جو پیدائش کی اصل ناپاکی ہے, ہم اس ناپاکیوں کے ساتھ اس پاک مولا سے دوستی کا تصور کیسے کر سکتے ہیں؟ کیوں بھائی تصور ہے کہ اللہ کے ہم دوست بن جائیں, اللہ تعالیٰ کے دوست بن جائے, یہ ہم تصور کیسے کر سکتے ہیں؟ لیکن اللہ اکبر, اس پاک مولا, اس لیے تو ماں جلال الدین رومی رحمت اللہ علیہ کی بات میرے پیارے شیخ, میرے پیر و مرشد نے سنائی کہ دیکھو جب ہم کہتے ہیں سبحان اللہ, سبحان اللہ یعنی اللہ پاک ہے. اس کی کیا معنی؟ اللہ پاک ہے. فرماتے من نہ گردم پاک تسبیح شاہ. جب ہم سبحان اللہ کا نعرہ لگاتے ہیں تو ہمارے سبحان اللہ کہنے سے اللہ پاک نہیں ہوتا. اللہ تو پہلے ہی پاک ہے, ہمارے سبحان اللہ کہنے سے وہ پاک نہیں ہوتا. من نہ گردم پاک تسبیح شاہ. لیکن اگر ہم سبحان اللہ کہتے ہیں پھر ہوتا کیا ہے؟ تو میرے شیخ نے فرمایا کہ ہوتا یہ ہے پاک ہم ایشا شمندو درفشا. اللہ پاک نہیں ہوتا بلکہ اللہ تعالیٰ کی پاکی بیان کرنے سے ہم پاک ہو جاتے. کیا عجیب دیکھی. یعنی اس پاک مولا کی پاکی بیان کی, وہ تو پاک ہے. اگر ہم کہے, اگر ہم نہ کہے کہ اللہ پاک ہے, سبحان اللہ نہ کہے, اللہ تعالی کی پاکی میں کیا فرق ہوگا؟ اور اگر کافر لوگ جو اللہ تعالی پر اعتراضات, اللہ تعالی کو نہیں مانتے, تو اس کے ان کے نہ ماننے سے, ان کافروں کے اللہ تعالی پر اعتراضات کرنے سے اور اللہ تعالی کی خدائی کا انکار کرنے سے اللہ تعالی کی عظمت کو کیا نقصان ہے بھائی؟ کوئی نقصان نہیں. لہذا نہ کافروں کی اعتراضات اور نہ ماننے سے اللہ کا کوئی نقصان, اور نہ ہمارے ایمان لا کر سبحان اللہ نماز ذکر تلاوت کرنے سے اللہ کا کوئی فائدہ, بلکہ ہم جو اللہ تعالی کی پاکی, اللہ تعالی کی دیوی توفیق سے بیان کرتے ہیں, تو اس توفیق کی برکت سے اللہ تعالی ہمیں پاک فرما دیتا ہے. توفیق بھی خود دیتے ہیں اور پاک بھی خود ہی فرما دیتے ہیں. اللہ سبحان اللہ, کیا تیری قدرت کار فرمائی میرے مولا, کیسے پیارے ہیں آپ کہ توفیق دے رہے ہیں کہ چلو ایسے پاک ہو جاؤ. تو اللہ تعالی اتنی عظیم و شان ذات, ہم تو دنیا کے ایک ناظم سے دوستی کا تصور نہیں کر سکتے. ایک عام آدمی تصور کر سکتا ہے کہ میں ناظم صاحب سے دوستی کروں, یا کراچی کے ناظم سے, یا وزیر اعظم سے, صدر سے؟ تصور نہیں کر سکتا. اور پھر یہ سب کیا ہے؟ یہ سب تو مخلوق ہے. ان یہ مخلوق, ان کی زندگی عارضی, ان کا عہدہ عارضی, ان کی صدارت, ان کی کرسی عارضی. اور پھر کرسی ہے بھی کیسی؟ میرے مرشد فرماتے کہ کرسی عجیب ہے کہ شاہوں کے سروں میں تاج گرا سے درد سا اکثر رہتا ہے. شاہوں کے سروں میں تاج گرا, بھاری تاج سے ان کے سر میں درد ہوتا ہے. یہ پیناڈول کھا رہے ہیں, درد سر کے درد کی گولی کھا رہے ہیں, پیراسیٹامول کھا رہے ہیں. شاہوں کے سروں میں تاجے گراں سے درد سا اکثر رہتا ہے. کیوں سر میں درد ہو رہا ہے؟ کیونکہ اپوزیشن کے ڈنڈے نے ان کے سر میں درد کیا ہوا ہے. اور اپوزیشن کا ڈنڈا سر پر نہیں برستا, بلکہ اپوزیشن کا ڈنڈا ان کی بادشاہت, صدارت اور وزارت کی کرسی کے نیچے سے گھستا ہے. اس لیے وہ جو نیچے گھستا ہے سر میں درد کر دیتا ہے. یہ تو ہے ان کی بادشاہت. اور ایک اللہ تعالیٰ فقیری, اپنے اولیاء کو ایک فقیری کی شاہی بھی عطا فرماتے, فقیری میں شاہی عطا فرماتے. وہ کیسے؟ کہ فقیری میں ملے گا تخت شاہی, فقیری میں ملے گا تخت شاہی, گر حاصل کرو عشق الہی. سیدھا سیدھا معمولی سی سادی اردو ہے. فقیری میں ملے گا تخت شاہی, گر حاصل کرو عشق الہی. اور یہ شاہی ایسی ہے کہ اپوزیشن کے ڈنڈے کا کوئی خوف ہی نہیں ہے, کیونکہ اللہ تعالیٰ جس کو اپنا ولی اور جس کو اپنا دوست بنا کر اس کو جو عزت اور شرف عطا فرماتا ہے, اس عزت اور شرف کو سارا عالم چھین نہیں سکتا. ایسا عزت اور شرف ہے ان مولا کا, اس پاک مولا کا, ہمارے پیارے مولا کا ایسا شرف ہے. اس لیے کیا ہوتا ہے کہ شاہوں کے سروں میں تاج گرا سے درد سا اکثر رہتا ہے, اور اہل وفا کے سینوں میں ایک نور کا دریا بہتا ہے. یہ ہے فرق میرے دوستو. تو اللہ تعالی کی دوستی اور ولایت کا خواب ہم کیسے دیکھ سکتے تھے؟ لیکن قربان جائیے اس پیارے مولا پر کہ اپنی دوستی کی پہل فرمائی, دوستی کا ہاتھ بڑھایا کہ ہمارے ولی بن جاؤ, ہمارے دوست بن جاؤ. اور پھر کرم بالائے کرم دیکھیے, یعنی کرم پر کرم دیکھیے, احسان پر احسان دیکھیے. ایک تو دوستی کا حکم فرمایا, پہل فرمائی دوستی کی, ایک تو دوستی کی پہل فرمائی, ابتدا فرمائی, آغاز, اور اس پر حکم بھی دے دیا کہ ہمارا ولی بننا, ہمارا دوست بننا یہ کوئی اختیاری مضمون نہیں ہے, آپشنل نہیں ہے, بلکہ لازم اور کمپلسری ہے. ہر مسلمان کے ذمے ہے کہ وہ اللہ کا ولی اور اللہ کا دوست بنے. ہر مسلمان کے ذمے ہے. اگر اتنی ضروری چیز تھی تو ظاہر سی بات ہے دوستی آسان ہونی چاہیے. دیکھیے نماز پڑھنا فرض ہے، لازم ہے، لہذا نماز کو کتنا آسان فرما دیا کہ وضو کرو، مسجد میں آ جاؤ، اور نماز کے ارکان مشکل نہیں رکھے، دن بھر میں صرف پانچ نمازیں رکھی، صرف پانچ نمازیں، زیادہ نہیں، مشکل نہیں رکھا، اس لیے دیکھ لیے کرنا آسان، ظاہری طور پر کوئی ایسی چیز بھی نہیں، ایسا بھی نہیں مانگا کہ اتنا دل کا تعلق ہونا چاہیے کہ بس ہمارے سوا کسی کا دھیان ہی نہ ہو، کیسے تعلق لاتا، نہیں، سرور عالم صلی اللہ علیہ وسلم پر قربان جائیے، فرماتے ہیں کہ تم کو تم نماز ایسے پڑھو، صلوا کما رأیتمونی اصلی، تم میری ظاہری نماز کی نقل کر لو، تو نقل کی برکت سے اللہ تمہیں اصل عطا فرما دیں گے، یعنی تم جو جیسے جیسے ہم ہاتھ باندھتے، جو ہم پڑھتے ہیں، جس طرح سے ہم تسبیح پڑھتے ہیں، جیسے ہم رکوع کیا، جیسے ہم سجدے میں گئے، جیسے ہم نے سجدہ کیا، جیسے تحیات، بس ہماری نماز کی نقل کر لو، اگر حکم ہوتا کہ جیسے نبی نماز پڑھتے ہیں ویسے نماز پڑھو، کیا عالم ہوتا ہمارا میرے دوستو، لیکن قربان جائیے اس ارحم الراحمین مولا پر اور رحمت للعالمین نبی پر صلی اللہ علیہ وسلم کہ ہمیں بتا دیا کہ صلو، بس نماز پڑھو، کما رأیتمونی، جیسا تم مجھے دیکھتے ہو، اصلی، نماز پڑھتے ہوئے، میں جیسی نماز پڑھتا ہوں ویسی پڑھو، اب ہاتھ باندھا، ویسے سنا پڑھی، سورہ فاتحہ پڑھی، اس طرح سے رکوع سجدہ وغیرہ کیا، اب یہ تمہاری نماز ہے بس. اور اگر کہو تو کہتے ہیں کہ جی نماز میں دل نہیں لگتا، تو یہ بھی ضروری نہیں ہے، دل کا لگنا ضروری نہیں ہے، دل کا لگانا ضروری ہے، اگر ہم دل لگائیں، دل نہ لگے کوئی بات نہیں، ہمارا کام ہے دل کو لگانا، اور دل چاہے لگے یا نہ لگے، کتنا آسان ہے، ورنہ اگر یہ ضروری ہوتا کہ نہیں تمہیں دل لگانا ضروری ہے، تمہارا دل کا لگنا ضروری ہے، پھر کیا کرتے ہم، دل ہمارے اختیار میں نہیں ہے، لہذا ہمارا کام یہ ہے کہ دل کو پکڑ کے لا کر اللہ کے حضور میں پیش کر دے کہ اللہ تعالیٰ کا دھیان ہو جائے، اب دل کہیں بھاگے بھاگے دوبارہ پکڑ کر لیا، وہ کتنے جانتا ہے تو چرتے سی نہ دل سے پوچھے، لیکن نماز میں نہ پوچھنا، اب دل ادھر چلا گیا، وہ کہتا ہے سورہ فاتحہ پڑھتے پڑھتے اس نے کہا الحمدللہ رب العالمین، اے چرتے سی پوچھنے کی ضرورت نہیں ہے، بس اس کو پکڑ کے لے کر آ جائے، یہ تو پشتو خان صاحب بولیں گے، اور اگر کوئی انگریزی میں بولے گا ویئر آر یو گوئنگ، تو بولنے کی ضرورت نہیں ہے، بس کیا کرے نماز میں دھیان لگا دے، کیسے، بس فوراً دل کہیں چلے جائے اس کو جانے دے، وہ فوراً پھر اپنے دل کو واپس لیا، بس دیکھیے کتنا اتنا دھیان لگا دے بس کافی ہے، اور یہ نہ کہے کہ مجھے نماز میں وسوسے ہی نہ آئے، یہ بھی کہنے کی ضرورت نہیں ہے، وسوسے آئے اپنا کام کریں اور ہم اپنا کام کریں، کیسے، کوئی مرتا کوئی جیتا ہی رہا، کوئی مرتا کوئی جیتا ہی رہا، عشق اپنا کام کرتا ہی رہا، یہ حال ہونا چاہیے بھیا، عاشق کا تو یہ حال ہوتا ہے، کوئی مرتا کوئی جیتا ہی رہا، کوئی مرتا کوئی جیتا ہی رہا، اور عشق اپنا کام کرتا ہی رہا، نہ دل لگے نہ لگے، کوئی کچھ کرے نہ کرے، ہمیں تو اپنے مالک کو دیکھنا ہے بس، جیسے جیسے دودھ پیتا بچہ ہوتا ہے نا، وہ جو بچہ دودھ پیتا ہے، اس وہ بچے کو جب بھوک لگتی ہے اپنی ماں کے علاوہ کسی کی طرف نگاہ اٹھا کر نہیں دیکھتا، اپنے باپ تک کو نہیں دیکھتا، بس وہ ماں کو چاہتا ہے کہ جلدی سے ماں کے پستان سے منہ لگا کر دودھ پینا شروع کروں، اس وقت اس کو ٹافی، بادشاہت، حسین فلمیں اور مرسیڈیز گاڑی اور بنگلہ، موبائل، ایئر کنڈیشن، اس بچے کو کچھ بھی دو وہ کچھ نہیں دے گا، وہ کہے گا میں صرف ماں کا دودھ پیوں گا بس، کیوں جناب، اس وقت دنیا کی کوئی چیز، کہیں گے ارے ارے چل تجھے ابھی میں امریکہ کی نیشنلٹی دلاتا ہوں، امریکہ کا گرین کارڈ دلاتا ہوں، وہاں تجھے ڈالر ملے گا اور ڈارلنگ بھی ملے گی، پھر تو جائے گا کہاں ڈال میاں، اتنے سارے ڈال ملیں گے اور ڈال کا گھی بھی ملے گا، کتنے ڈال ہو گئے بھائی، اور ڈال کا وزن ڈال سے بھی ملتا ہے، اور دال بڑا مال، دال بڑا مال، یہ سب ملے گی، وہ دودھ پیتا بچہ کسی چیز کی طرف نگاہ اٹھا کر نہیں دیکھے گا، وہ کہے گا یہ تم اپنی ڈالر، اپنی ڈارلنگ، اپنے ڈالمیاں، اپنا ڈالڈا، اور بادشاہت، وزارت، صدارت، نازمیت، کونسلریت، اور روپیہ، پیسہ، بینک بیلنس، موبائل، مرسیڈیز، ایئر کنڈیشن، سب رکھو ہمیں کچھ نہیں چاہیے, ہمیں تو ماں کا دودھ چاہیے بس. ایسا حال ہمیں بچے, کسی کو دیکھتا ہی نہیں ہے ظالم, بس ماں کے اندر گھس کر بس کہتا ہے بس دودھ پی لگا ہوا ہے. تو جیسا بچہ دودھ پیتا ہونا چاہیے, عاشق کا حال بھی اللہ کے سامنے ایسا ہی ہونا چاہیے کہ وزارت کا عالم, بادشاہت کا عالم, سورج اور چاند, سارے دنیا کے حسین, ننگی فلمیں, ننگی عورتیں اس کو بلائیں, لیکن وہ اپنے مولا کے علاوہ کسی کی طرف نگاہ اٹھا کر نہ دیکھے. یہ حال ہونا چاہیے ہمارا. تو کوئی مرتا کوئی جیتا ہی رہا, کوئی مرتا کوئی جیتا ہی رہا, عشق اپنا کام کرتا ہی رہا. یہاں کچھ مزہ آ رہا ہے شعر میں؟ کوئی مرتا کوئی جیتا ہی رہا, کوئی مرتا کوئی جیتا ہی رہا, عشق اپنا کام کرتا ہی رہا. وہ تو اللہ کی رضا اور خوشی کو دیکھ رہا ہے, اس کے علاوہ کسی کی طرف نگاہ اٹھا کر دیکھتا ہی نہیں ہے. اب دل لگے یا نہ لگے اس کو یہ بھی نہیں پرواہ ہوتی, وسوسے آتے ہیں خیال آتے ہیں اس کی بھی پرواہ نہیں کرتا, بس وہ یہ کہتا ہے میں اللہ کو خوش کرنا ہے, اپنا کام جس کو کرنا ہے کرے. یعنی جیسے سپر ہائی وے پر سائیکل والا, گدا گاڑی, کتا, گھوڑا, موٹر سائیکل, بس, موٹر, سب کچھ چلتی ہے, لیکن جس آدمی کو کراچی سے حیدرآباد جانا ہو وہ کسی کی طرف نگاہ اٹھا کر نہیں دیکھتا, اپنی گاڑی میں بیٹھا سیدھا چلتا رہتا ہے. اب اگر وہ دیکھے کہ ایک آدمی کھڑے ہو کر پیشاب کر رہا ہے, اب اس میں گاڑی رکی ہوئی ہے, ایسے کیسے پیشاب کر رہا ہے؟ یا کتا ٹانگ اٹھا کر پیشاب کرے, اب کتے کو روکے گا تو یہ آدمی حیدرآباد پہنچ سکے گا؟ یہ تو کیا کرے گا, کہہ رہا ہے میاں جس کو جو چاہے کرنے دو. ایک صاحب تھے, ان کا گردہ خراب ہوا تو ڈاکٹر نے ان کے گردے کی جگہ کتے کا گردہ لگا دیا. 3 مہینے بعد ان کا دوست ملا, پوچھا ہاں بھائی کیا حال ہے, تمہارا آپریشن ہوا تھا کیا رہا؟ اس نے کہا سب ٹھیک ہے, کوئی پریشانی نہیں ہے, بس ایک چیز پیدا ہو گئی. کیا کہا؟ جا کے کھمبا نظر آتا ہے ٹانگ اڑ جاتی ہے. تو میرے دوستو, عاشق کا تو کیا کام ہے, عاشق اپنے محبوب کے سوا کسی کو نہیں دیکھتا. ارے دنیا میں ایک لڑکی سے کسی کو محبت ہو جائے, اس کے علاوہ پورا جان اس کو نظر نہیں آتا, اس کو تو گرمی بھی نہیں لگتی ہے. یہ بھی میں بتا دوں جناب, عاشق کو گرمی بھی نہیں لگتی. کیسے؟ آج کل دوپہر 12 بجے کیسی گرمی ہوتی ہے بھائی. اب یہ نہ پوچھنا ہے کون سے 12 بجے, حکومت کے 12 بجے یا اصلی 12 بجے, ابھی ہمارا کام نہیں ہے بتانا. چلو درمیان کر لیتے 12:30 بجے, اب جو لو چاہے لے لو. اب جب 12 بجے 12:30 بجے کسی عاشق کو اس کی محبوبہ اور معشوقہ نے کہا کہ سپر ہائی وے پر داؤد ریجنسی کے سامنے جہاں پر سایہ نہیں ہے روڈ پر کھڑے ہو جانا, میں گاڑی میں آؤں گی اور تمہیں بٹھا کر لے جاؤں گی. ایک دن پہلے اسے بتا دیا, آپ مجھے بتائیے اس عاشق کو رات بھر نیند آئے گی؟ اور جب نیند نہیں آئے گی, نیند اڑے گی تو اس کو تکلیف ہوگی یا مزہ آئے گا؟ مزہ آئے گا نا, نیند اڑنے پر مزہ آ رہا ہے لو جی. اور کپڑے استری کر رہا ہوگا, نہا بھی رہا ہوگا تو باتھ روم کے اندر ایک اور سنگر تیار ہو رہا ہوگا, باتھ روم سنگنگ اس کا نام ہے. یعنی باتھ روم نہاتے نہاتے بھی جناب گانا گا رہے ہیں, گنگنا رہے ہوں گے, جوتے پالش ہو رہے ہیں, کنگھی سر پر تیل کی مالش اور ڈرل کریمیں لگائی جا رہی ہیں, میک اپ ہو رہا ہے, کپڑے استری, ایک ایک چیز کو سیٹنگ کر کے رکھے گا, خوشبو لگائے گا, نہیں ہوگی تو دوست سے مانگ کر لائے گا, کپڑے نہیں ہوگے تو وہ بھی دوست سے مانگ کر لائے گا, یار ذرا کرائے کی پینٹ تو دینا. ایسے بھی لوگ ہیں جناب جو پتلون اور کمیز بھی کرائے پر لے کے آتے ہیں, یار اسے مانگتے ہیں, کہتا ہے یار ذرا ڈیٹ پر جانا ہے ذرا پتلون تو دینا, اچھا والا لباس دینا, وہ بھی کرائے پر مانگ کے لائے گا, استری لگا ہوا ہے, جوتے پالش کر رہا ہوگا, نہائے گا, ایک ایک چیز سر سے لے کر پاؤں تک سیٹنگ اور فٹنگ کرے گا وہ. اس کے بعد اب وہ 12:30 بجے بلایا ہے, لیکن وہ کتنے بجے پہنچے گا؟ 11:30 بجے. کیوں بھائی؟ صحیح ہے نا. اور اب وہاں گرمی ہے, ہر آدمی آ رہا ہے,
अब उसको देखो पसीना सब से लेकर पांव तक है, यानी ऊपर से नीचे तक पसीना अंदर ही अंदर नीचे से भी जा रहा होगा, लेकिन आप उसे देखेंगे उसे वो गर्मी नहीं बल्कि मुस्कुरा रहा होगा और उसकी मुस्कुराहट का अलग अजीब होगा, खा होगा गर्मी से सब मर रहे होंगे, अब इसको ना प्यास लगेगी ना धूप लगेगी, सही कह रहा हूँ कि नहीं कह रहा भाई, क्या चीज है मादाए इश्क है, वो जो मोहब्बत का मटेरियल है वो एक गैर फानी एक फानी गलने सड़ने मरने वाली लाश का ही आलम है, यानी वो हसीन आते एक सलूट मारे, कैसे सलूट मारे, एक गंदी हवा का सलूट मारे क्योंकि उसका पेट खराब है, उसने आते ही उस पाद मारकर उसके इस्तकबाल भी किया, गंदी हवा मारकर कि आशिक ने अपनी नाक पर उंगली रख ली और उससे कहा ए हवा कुए जाना में इस कदर खुशबू है क्यों, ए हवा कुए जाना में इस कदर खुशबू है क्यों, और सब पहले थे सबकी नाक पर शेर हो गया ना भाई, हकीकत है कि नहीं भाई, या उसको क्या कहेगा चार्ली परफ्यूम कैसा उम्दा ये, तो वो माशूका की जब हवा खुलेगी तो क्या वो उस हवा के अंदर चार्ली परफ्यूम का डिजाइन आ रहा होगा, अरके गुलाब निकलेगा, क्या आलम होगा, लेकिन आप देखे फिर भी पागल बना हुआ। तो जब एक लैला की मोहब्बत का ये आलम है, अच्छा उसको कोई यार बुलाए कोई दोस्त बुलाए सारी उसको कहे कि तुम्हें लिए एक नौकरी आ रही है 2 लाख रुपए तनख्वाह मिलेगी गाड़ी मिलेगी सब कुछ मिलेगा, कहेगा यार बाद में देखेंगे अभी जरा ये गया हमारी सेटिंग फिटिंग होने दो, बस सब हर चीज को ठुकरा देगा उस वक्त, क्यों जना ये है चीज एक लैला जिसकी लैला गलने सड़ने वाली है, अगर मजनू अपनी माशूका लैला जो उसकी आज माशूका थी अगर उस लैला का बुढ़ापा देख लेता या उसको लेटरीन में पेशाब पखाना करते देख लेता और उसकी बदबूदार हवा सूंघता और उसके लेटरीन में और पखाना करते हुए जो उसका मटेरियल निकल रहा है उस मादे को देखता तो उसके इश्क का क्या हाल होता भाई, वो तौबा करता कि नहीं करता कि ये इसके अंदर गंदगी भरी हुई है। मेरे दोस्तों एक गलने सड़ने वाली लाश की मोहब्बत का ये आलम है, जबकि वो मोहब्बत आर्दी और फानी है तो उस मौला की मोहब्बत का क्या आलम होगा कि जिसने सारे दुनिया की हसीनों को हुस्न दिया, जिसने बादशाहों को बादशाहत की भीख दी, जिसने सूरज और चांद को अदना सी रोशनी की भीख दी है, उस भीख देने वाले का क्या आलम होगा। अगर उसके मौला उस मौला के आशिकीन अगर दुनिया को खातिर में न लाएं तो क्या ताज्जुब की बात है। तो मेरे प्यारे दोस्तों अल्लाह ताला ने हमारी तरफ दोस्ती का हाथ बढ़ाया, पहले तो ये काम फरमाया और फिर हम अपनी दोस्ती को हमारे लिए जरूरी फरमा दिया, इख्तियारी नहीं है ऑप्शनल नहीं है कंपलसरी और लाजमी है कि हमारा दोस्त बनना वली बनना फर्ज है, अगर ये काम फर्ज था तो आसान भी होना चाहिए। अब उस दोस्ती और विलायत का मेयार क्या है, किस पर्चे पर अमल करके क्या काम करके हम अल्लाह के वली बनेंगे, बस वो काम क्या है गुनाह छोड़ दो। या अय्युहल्लज़ीना आमनू ऐ ईमान वालों इत्तकुल्लाह तक्वा इख्तियार करो। तकवा क्या नाम है, तकवा नाम है कि तुमको गुनाह करने का तकादा होगा उस तकादे पर अमल ना करो। दिल चाहेगा कि मैं औरत को देखूं फला की बेटी को देखूं, बस इस दिल के चाहने पर अमल ना करो, और अगर अमल कर भी लिया तो जूते पड़ेंगे। अगर किसी लड़की को छेड़ दिया या किसी को देख लिया मिलेगी नहीं वो, और अगर उसके भाई ने देख लिया, जैसे एक मेमन लड़की थी उस मेमन लड़की को किसी ने छेड़ा तो उस लड़की ने क्या कहा, एक आदमी ने एक मेमन को छेड़ा तो उसने क्या कहा, उसने कहा इंसान जा बच्चा बने बिन मनहूस दी नसल, ऐसे सुनने को मिलती है गालियां। एक तरफ तो अगर देखता है छेड़ता है गाली मिलती है और जूते मिलते हैं। अगर कोई आशिक पकड़ा जाए किसी को छेड़ते हुए तो क्या उसको सलामी पेश की जाती है? उसको अमेरिका का ग्रीन कार्ड थोड़ी मिलता है या जर्मनी का लंदन का वीजा नहीं मिलता, बल्कि उस पर लाठी चार्ज होता है और जूते मिलते हैं। अब एक तरफ तो ये इज्जत हो रही है, क्या जूते गालियां। मेरे मुर्शिद ने सुनाया कि फरमाते मैंने खुद देखा कि गुलशन इकबाल में एक जगह एक आदमी था पैंट कोट में बड़े टाई शाई लगाकर अकेला खड़ा हुआ था। वहां पर एक लड़की थी और वो लड़की भी वो जो ओल्ड किस्म के नहीं होते खाना बदोश किस्म के, अब वो लड़की थी वो खड़ी हुई थी तो उसने उसको छेड़ दिया, कुछ कह दिया या आंख मार दी। अब वो लड़की खामोश गई, अपने उसका घर वगैरह करीब थे, अपने खानदान वालों को बुला के ले आई। अब उस जनाब की जो धुनाई हुई जो ठुकाई हुई, मेरे मुर्शिद फरमाते हैं मेरा आंखों देखा मंजर है, ऐसी कुटाई और माँ बहन की गालियां अलग। ओम साहब चिल्ला रहे भाग रहे और वो सब, अब वो तो जाहिल लोग ऐसी ठुकाई। हर मकाम पर इतने जूते पड़े के बस, हर मकाम पर यानी ऊपर नीचे आगे पीछे हर मकाम पर जूते पड़े। अब उसके बाद फिर मेरे शेख ने इसको शेर बनाया। क्या शेर है? कि लज्जते आर्जी मिली, किसी औरत को देखा या उसको आंख मारी, क्या हुआ? आर्जी लज्जत मिली ना, लेकिन नतीजा क्या मिला? इज्जतें दायमी गई, हमेशा की इज्जत चली गई। लज्जतें आर्जी मिली और इज्जतें दायमी गई। बारिशें पत्थरा मिली, पत्थर मारो जूते मारो, और गालियां मादरा मिली, तेरी माँ की तेरी बहन की ये गालियां भी मिल रही है। ये आलम हो रहा है किससे? जूते पड़ रहे हैं। ये इज्जत और शरफ मिल रहा है मेरे दोस्तों, क्या छेड़ने पर, देखने पर, आंख मारने पर ये इज्जत मिल रही है। लेकिन दूसरा पहलू देखिए, एक पहलू तो ये क्या, अपने नफ्स के गंदे तकाजे पर अमल किया तो क्या नतीजा मिला? जूते और गालियां। और दूसरा पहलू देखिए कि नफ्स ने कहा इस औरत को देख लो, ये गुनाह कर लो, उस तकाजे को ऊपर उसने अमल नहीं किया, उस तकाजे को दबा लिया। अब उसके बदले में वो जो तकलीफ आई, वो जो गम आया और जो दिल पर दिल की तमन्ना का खून हुआ, ये खून तमन्ना उसके लिए जरिया बन रहा है अल्लाह ताला की दोस्ती और विलायत का। अब आप फैसला करो, एक तरफ गुनाह करके जिल्लत, जब याद करेगा इस मंजर को हमेशा की परेशानी मिलेगी कि नहीं मिलेगी? कहेगा यार उस गली से कभी गुजरेगा भी नहीं जिस गली में जूते खाए होंगे और जिस गली में डंडे खाए होंगे और गालियां मिली होंगी, कभी उस गली का तस्करा भी नहीं करेगा। और एक दूसरी तरफ दूसरा रुख ये है कि अगर अपने तकाजे पर अमल नहीं किया, अपनी इस तमन्ना ख्वाहिश और ये आरजू का खून कर दिया, कैसे? बस हिम्मत करके नहीं देखा न छेड़ा, बल्कि आलम ये हो रहा है कि वो लड़की छेड़ रही है इसको और बुला रही है, इशारा कर रही है, लेकिन वो नजर नीची कर रहा है और नजर की नीची करके अल्लाह से कह रहा है फकार इन्नी अखाफुल्लाह, मैं तो मुझे तो तेरा हुस्न नहीं चाहिए, तेरा हुस्न मुफ्त का है लेकिन मेरा ईमान मुफ्त का नहीं है। देखता नहीं है लेकिन नजर नीची करके क्या उसको कह रहा है? तेरा हुस्न मुफ्त का है लेकिन मेरा ईमान मुफ्त का नहीं है। इसके बदले में क्या मिल रहा है? कयामत के दिन ऐसे शख्स को अर्श का साया मिलेगा जी। और ऐसा नहीं है बल्कि सरवरे आलम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं रजुलुन तलबतु आई औ दातु, यानी ऐसी औरत जिसको, ऐसा मर्द जिसको तलबतु इमरातुन, एक औरत बुलाए और कैसी है वो? जातु मनसिबिन व सिफातिन, और वो हैरत औरत भी ऊंचे खानदान की है, बड़ी घराने की औरत है, और व सिफातिन और है भी खूबसूरत, हसीना और जमीला, उसको इशारा करती है, बुलाती है, गलत काम की तरफ बुलाती है या देखने को कहती है, कहती है मेरे साथ चलो, मेरे साथ यूं तू करो, लेकिन वो शख्स क्या करता है? نظر بچاتا ہے نہیں جاتا اپنی دل کہہ رہا ہے یار چلے جا کوئی نہیں دیکھ رہا بلا رہی ہے مفت میں مل رہا ہے ارے پاگل ہے تو چاہتا نہیں ہے ابھی تو موتیا ہو گیا ہے بلا رہی ہے تجھے ابھی پاگل سیٹ ہے تجھ سے یہ ہے نا میرے دوستو جس کو لوگ موتیا بول رہے ہیں یہ موتیا نہیں ہے بہت بڑا عقل مند ہے یہ جس کو کیا کہتے ہیں پاگل تو بیوقوف ہے سیٹ ہے تجھ سے ابھی جاؤ نا بلا رہی ہے تجھے ایسے ہی بولتا ہے نا میرے دوستو اب اس کو کیا کرو گے پاگل ہمیں تو سیٹ کرنے میں کتنا تجھے خود بلا رہی ہے آہ لیکن یہ شخص موتیا نہیں ہے بے وقوف نہیں ہے یہ بہت بڑا عقل مند آدمی ہے اس کی عقل عظیم و شان ہے وہ کیوں کیونکہ عارضی لذت کو فانی لذت کا سودا یہ غیر فانی لذت کے ساتھ کر رہا ہے کیونکہ وہ عورت ملے گی کتنے دن کے لیے مان لو سیٹ ہو گئی پٹ گئی زنا بھی کر لیا اس کے ساتھ لپٹ لیا چپٹ لیا سب کچھ کر لیا تو کتنے دن کے لیے وہ اس کو ٹیشو پیپر کی طرح استعمال کر کے پھینک دے گی مان لو اس نے کہہ دیا کہ میں ہمیشہ کے لیے تیری لیکن ایسا ممکن نہیں ہے نمبر ایک کیونکہ ہمیشہ کی زندگی ہے نہیں وہ لیلا ہے مرنے والی نمبر ایک نمبر دو اس کا حسن ہمیشہ نہیں رہے گا وہ جو ناک گال اور اس کے حسن کی جو ادائیں ہیں ہمیشہ رہیں گی جب وہی عورت نانی دادی بنے گی 60 برس کی بڑھیا ہوگی گال پچک جائیں گے دانت نکھڑ جائیں گے منہ میں پائریا کی بدبو ہوگی آنکھوں سے کیچڑ بہے گا بال کالے اس کے سفید ہو جائیں گے اس کی کمر جھک جائے گی پھر کیا حال ہوگا بھائی پھر عاشق صاحب اس کی گلی کے چکر لگائیں گے یا اس کے گال کو چومنا چاہیں گے اور اس کا حسن فانی ہے ایک تو بڈھی ہو رہی ہے اس کا حسن تباہ ہو رہا ہے پھر وہ مرنے والی ہے لہذا یہ جتنی لذت ہے عارضی ہے لیکن اس عقل مند شخص نے اپنی اس تمنا کو اپنی اس آرزو کو اپنی اس خواہش جو کہ حرام ہے ٹھکرا دیا نہیں مانا تو یہ شخص دنیا کا عقل مند ترین آدمی ہے اب اس نے کیا سودا کیا اس نے سودا کیا اللہ تعالی کی دوستی کا اب اس کو دنیا میں کیا شرف مل رہا ہے یہ شخص دنیا میں اللہ کا ولی اور اللہ کا دوست بن رہا ہے یہ شرف اس کو دنیا میں مل رہا ہے اور آخرت میں کیا انعام عظیم سرور عالم صلی اللہ علیہ وسلم فرما رہے ہیں ایسے شخص کو قیامت کے دن عرش کا سایہ ملے گا یہ معمولی سودا ہے ایک طرف عارضی لذت اس نے چھوڑی ہے عارضی لذت ہے بھائی ایک حسین کا مزہ کتنی دیر کا ہے لیکن عارضی لذت کے بدلے میں ہمیشہ کی لذت کا سودا کیا ہے اس نے اس دنیا میں اس شخص سے عقل مند آدمی کوئی نہیں ہے اس شخص سے عقل مند آدمی کوئی ہوشیار آدمی کوئی نہیں ہے جس نے عارضی لذت کو چھوڑی اور ہمیشہ کی لذت کو حاصل کر لیا یہ ہے عقل مند اور کیا نتیجہ ملا اللہ کا ولی اور دوست بن رہا ہے اور میرے دوستو میرے پیارے شیخ اور مرشد فرماتے ہیں اللہ تعالیٰ اپنے دوستوں کو اپنے پیاروں کو اپنے فرما برداروں کو جو زندگی کی لذت زندگی کا مزہ زندگی کی بہاریں اور بادشاہت کا مزہ اور روشنی عطا فرماتے ہیں وہ آدمی جو گناہوں کی لذتوں میں حرام کاریوں میں ڈوبا ہوا ہے وہ اس کا تصور بھی نہیں کر سکتا لہذا اس کی دلیل دیکھ لیں اس آدمی کی دلیل دیکھ لیں کہ آپ تصور کریں کہ ایک آدمی جو حسین چکے چکروں میں نہیں گھومتا آپ اس کو حسین کی آفر کریں کہ بھائی یہ لے لو بادشاہت لے لو مال و دولت لے لو لیکن نہ وہ بادشاہت لے گا نہ مال و دولت لے گا نہ صدر بننا پسند کرے گا نہ وزیر بننا پسند کرے گا نہ شامی کباب بریانیوں سے بکے گا آخر کیا بات ہے کیوں نہیں بک رہا کیا یہ پاگل ہے نہیں پاگل نہیں ہے اصل میں اس کو جو لذت مل رہی ہے یہ اس لذت کو چھوڑنے کو تیار نہیں ہے یہ لذت بھی تو ہے اب وہ لذت کیا ہے بس یہی لذت کی دعوت تو اللہ والے دیتے ہیں کہ کیا اللہ تعالیٰ نے اسی لذت کی پیشکش فرمائی کہ تم ہمارے ولی ہمارے دوست بن جاؤ اس گندے تقاضے پر عمل کرو گے ذلیل اور رسوا ہوگے اچھا دنیا میں بھی عزت اسی کو ملتی ہے ایک آدمی کوئی ننگی فلمیں دیکھتا ہو عورتوں کو دیکھتا ہو تصویریں دیکھتا ہو کیا لوگ اس کی عزت کریں گے کیا
بلکہ ایک اور مثال سے سمجھو. ایک آدمی ہے, اس نے رات کو زنا کیا, شراب پی, ننگی فلمیں دیکھی, لڑکے سے منہ کالا کیا, چوری بھی کی, ماں باپ پر ظلم بھی کیا, بیوی کے ساتھ بھی بدسلوکی کی, فجر کی نماز میں مسجد میں آ کر بیٹھ گیا. اس کی داڑھی ہے اس آدمی کی. اب مسجد میں امام صاحب نہیں آئے, جتنے نمازی کسی کی داڑھی نہیں ہے, سب ایک, یہ نمازی ہے اس کی داڑھی ہے. اب امام صاحب آئے نہیں, آپ نماز کس سے پڑھوائیں گے؟ داڑھی والے سے. اب وہ کیا کہہ رہا ہے؟ وہ کسی کو پتا نہیں ہے, لیکن وہ کہہ رہا ہے کہ بھائی دیکھو میں بہت گنہگار آدمی ہوں, میں نے دنیا کے بڑے بڑے جتنے گناہ سب کیے ہیں. آپ اس کے اس عذر کو تسلیم کریں گے, مانیں گے, کہیں گے نہیں سب کچھ کرو لیکن نماز تو پڑھائے گا؟ بتاؤ. تو ایک ظاہری کتنے بڑے بڑے گناہ شخص نے کیے, ماں باپ کو ستایا, بیوی پر ظلم کیا, بڑا گناہ, شراب پی, زنا کیا, ننگی فلمیں دیکھی, سب بڑا گناہ, جھوٹ بولا, چوری کی, لڑکوں سے بدفیلی کی, کتنے بڑے بڑے گناہ ہیں, لیکن صرف ایک چیز اس کے پاس داڑھی ہے بس. یہ کیا ہے یہ عمل؟ یہ کہتا نا کہ ہم کی عمل کیا ہے, سب ایک داڑھی. اس داڑھی کی وجہ سے اس کو یہ عزت ملے کہ نماز تو پڑھائے گا. صرف ایک ظاہری فرما برداری پر یہ اثر ہے, اتنی عزت مل رہی ہے صرف ظاہری فرما برداری پر. جو لوگ اللہ تعالیٰ کے حقیقی فرما بردار ہوں گے ان کی عزتوں کا کیا عالم ہوگا. صرف ایک ظاہری عمل ہے صرف. اچھا وہی پر ایک شخص بیٹھا, اس نے کہا دیکھو میں حافظ قرآن ہوں اور میں مجھے بخاری شریف زبانی یاد ہے, فقہ کے سارے مسائل یاد ہیں, میں نے پوری رات آج رات 1000 رکعت نفل پڑھے ہیں, پورا قرآن مجید رات ختم کیا ہے, اور آج رات 1,00,000 روپیہ اللہ کے راستے میں خرچ کیا ہے, رات بھر آنسوں سے رویا ہوں, لیکن اس کے پاس داڑھی نہیں ہے. وہ کہے گا مجھ سے نماز پڑھاؤ, قرآن مجید بہت عمدہ پڑھتا ہوں. اور یہ شخص کہہ رہا ہے میں قرآن مجید پڑھنا نہیں جانتا. آپ اس کا عذر قبول نہیں کر رہے اور اس کو کہہ رہے اچھا بھائی ٹھیک ہے, آپ حافظ ہوں گے اپنی جگہ, عالم ہوں گے اپنی جگہ, لیکن آپ کے پاس داڑھی نہیں ہے. صرف ایک داڑھی کے نہ ہونے سے, صرف ایک داڑھی کے نہ ہونے سے وہ عزت اور شرف سے محروم ہے. اور وہ آدمی اتنا بڑے بڑے گناہ کرنے والا, صرف ایک داڑھی کی وجہ سے کیا عزت اور شرف مل رہا ہے؟ تو جو میرے دوستو ایک گناہ کی وجہ سے, ایک گناہ چھوڑنے کی وجہ سے جس کو اتنا عزت اور شرف مل رہا ہے, جو اللہ تعالیٰ کا وفادار پکا سچا فرما بردار بندہ ہوگا, اس کی عزتوں کا, ارے میاں ایسے بیٹھ یار وہ چھوڑ جاتا ہے ہمارا دوست. اس کی عزتوں کا اور اس کے شرف کا کیا عالم ہوگا؟ جو 100% اللہ کا فرما بردار ہوگا اس کی عزتوں کا اور اس کے شرف کا کیا عالم ہوگا میرے دوست؟ بس گناہ چھوڑے اللہ تعالیٰ کا ولی بن جائے. اور بات یہ ہے کہ گناہ کا تقاضا جب ہوتا ہے نا, کہتے صاحب بات یہ کہ جو گناہ کے تقاضے سے بچنا بڑا مشکل ہے, کہ جس وقت کسی عورت کو دیکھنے کو جی چاہتا ہے اور جس وقت مستی چڑھتی ہے تو اس کو کچھ یاد نہیں رہتا, ساری باتیں قرآن پاک, حدیث پاک, تقریریں, ماں باپ کا رونا, اولیاء اللہ کی دعائیں کرنا, سب بھول جاتے ہیں. یہ وجہ کیا ہے؟ تو میرے پیارے شیخ فرماتے ہیں دیکھو یہ جو ہمارا نفس ہے نا, ہمارے نفس کی غذا ہے گناہ کرنا. یہ جو ہمارا نفس ہے اس کی غذا کیا ہے؟ گناہ, اللہ تعالی کی نافرمانی. اور اس کو گناہ مرغوب ہے اور محبوب ہے اور لذیذ ہے اس کے لیے. فرما رہے جو نفس کا مزاج کیا ہے, نفس کا مزاج وہی ہے جو جہنم کا مزاج ہے. اور جہنم کا مزاج کیا ہے؟ کہ اللہ تعالیٰ جہنم سے پوچھیں گے حلیم تلاتی, کیا تیرا پیٹ بھر گیا؟ تو جہنم کہے گی کس سے پیٹ بھر گیا؟ گناہگاروں سے. تو جہنم کیا کہے گی؟ حلیم مزید, اللہ میاں اور جہنمی ہے اور گناہگار لاؤ. لہذا جہنم کا پیٹ گنہگاروں سے نہیں بھرے گا. بخاری شریف کی روایت ہے. جہنم کا پیٹ گناہگاروں سے نہیں بھرے گا. تب اللہ تعالیٰ کیا کریں گے؟ فَيَضَعُ قَدَمَهُ, کہ اللہ تعالیٰ اپنا قدم مبارک رکھیں گے. کیا مطلب؟ المراد بالقدم, قدم سے کیا مراد ہے؟ المراد بالقدم التجلی الخاص, اللہ تعالیٰ اپنی خاص تجلی نازل فرمائیں گے, کہ اس تجلی کی وجہ سے جہنم کہے گی قد قد بس بس, وفی روایت قد 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 بس بس بس, اللہ پیٹ بھر گیا. تو میرے شیخ فرماتے ہیں کہ جس طرح سے جہنم کا پیٹ گناہ گاروں سے نہیں بھرتا, یہ جو ہمارا نفس ہے نا, یہ جہنم کی برانچ آفس ہے, جہنم ہیڈ آفس ہے, اور ہمارا نفس جو ہے برانچ آفس ہے. فرمایا جو ہیڈ آفس کا مزاج ہوتا ہے وہی برانچ کا مزاج ہوتا ہے. لہذا جس طرح جہنم کا پیٹ گناہ گاروں سے نہیں بھرے گا, اسی طرح سے ہمارا نفس کا پیٹ گناہوں سے نہیں بھرے گا. کیا ہم کہیں کہ ارے صاحب گناہ کر لو, بس ایک گناہ کر لو, اس کے بعد پھر نفس کو کہے, نفس کو کہیں گے بھائی میں کر لیا نا, اب نہ کرنا گناہ. تو ایسا نہیں ہوگا, نفس کو کہے گا اور لا اور لا اور لا, اس کا گناہ سے پیٹ نہیں بھرتا. اور جس طرح سے جہنمی کو اگر اور جہنمی دیے جاتے اور گنہگار دیے جاتے تو بھی پیٹنا پڑتا اس کا, تب اللہ تعالیٰ کے نور سے اس کا پیٹ بھرا, اللہ کی تجلی سے پیٹ بھرا. بس میرے شیخ فرماتے ہیں اسی طرح سے اگر تم گناہ کا علاج اس طریقے سے کرو گے کہ گناہ کر لوں تو نفس کا پیٹ نہیں بھرے گا, وہ تو کہے گا اور لا. لہذا اس کو ایک فلم دکھا دی, وہ کہے گا اور فلم بھی دکھاؤ. ایک عورت دکھائی گی, وہ کہے گا اور فلم اور دکھاؤ. ایک گناہ کہے گا رہے گا, وہ کہے گا اور گناہ کرو. بلکہ گناہ کر کے تو وہ اور تگڑا ہو جائے گا, کیونکہ نفس کو اس کی غذا مل رہی ہے, وہ تو اور تگڑا ہو جائے گا اور سرپٹ چڑھے گا, اور روح کو اس کی غذا یعنی نورانی اعمال ذکر اللہ تلاوت یہ غذا نہ ملنے کی وجہ سے روح ہو رہی ہے کمزور اور نفس ہو رہا ہے تگڑا. اب روح کہتی ہے گناہ نہ کرو, نفس کہتے اچھا آرام سے بیٹھ جا, ہم تو یہ کام کریں گے, اس کے بغیر تو ہم زندہ ہی نہیں رہ سکتے. لہذا میرے دوستو اگر کسی آدمی کو کھجلی ہو رہی ہو تو کھجلی کرنے سے کھجلی ٹھیک ہو جاتی ہے, بلکہ کھجلی اور بڑھ جاتی ہے. اسی طرح سے گناہ کرنے سے گناہ کا تقاضا ختم نہیں ہوتا, بلکہ تقاضے میں شدت پیدا ہو جاتی ہے. اب کیا کریں, جس طرح کھجلی کا علاج ہے ہمت کرتا ہے, ہمت کر کے کھجلی نہیں کرتا. اور کھجلی ہونے کی وجہ کیا ہے؟ کھجلی ہونے کی وجہ یہ ہے کہ اس کے خون میں خرابی پیدا ہو گئی ہے, اس کا خون خراب ہو گیا ہے, خون میں گندا مادہ آ گیا ہے, اس کی وجہ سے اس کو بار بار کھجلی ہو رہی ہے. اب وہ کیا کرتا ہے, وہ حکیم اور ڈاکٹر کے پاس جا کر خون صاف کرنے والی دوائی حاصل کرتا ہے, جس سے خون صاف ہو جاتا ہے, اب کھجلی ہونا ختم ہو جاتی. اسی طرح سے میرے پیارے دوستو یہ جو نفس کا تقاضا ہے نا, اگر ہم نے گناہ کیا تو کیا ہوگا, اگر کسی جگہ پخانہ لگا ہوا ہے اب ہم کیا کہتے ہیں اس کو کیا کریں, پیشاب سے دھوئے تو کیا ہوگا, گندگی پہلے تھوڑی جگہ لگ رہی ہے, پیشاب سے دھونے کی وجہ سے گندگی اور بڑھ گئی ہے نا, اور جیسے جیسے دھوتا جائے گا گندگی کو اور بڑھتی چلی جائے گی. اس کا کیا علاج ہے, پاک اور صاف پانی حاصل کرے. اسی طرح سے میرے دوستوں گناہ کے تقاضے کا علاج کیا ہے, گناہ کے علاج تقاضے کا علاج گناہ کرنا نہیں ہے, ورنہ تو تقاضا بڑھتا چلا جائے گا, بلکہ تقاضا پہلے سے زیادہ شدید سے شدید اور اشد ہوتا چلا جائے گا. اب کیا کریں, ہمت اختیار کریں. اب کہتا ہے کیا ہے کہ صاحب ہماری روحانی ہمت ہی تو ختم ہو گئی ہے, کیونکہ ہم نے گناہ کرتے کرتے اپنی روح کو کمزور کر دیا, اب کیا کریں. تب کیا کرتا ہے میرے دوستو, ڈاکٹر کے پاس جاتا ہے. اب اپنی جب قوت مدافعت ختم ہو جاتی ہے انسان کی, جس کو ول پاور کہتے ہیں, انسان کی جو اندر قوت مدافعت ہے نا, یہ اس کو چھوٹی چھوٹی بیماریوں میں کام دیتی ہے. چھوٹی بیماری آئی, انسان اپنی قوت مدافعت سے ان تمام برے اثرات کو ختم کر دیتا ہے. لیکن جب صحت کمزور ہو جاتی ہے پھر مجبوراً ہسپتال میں داخل ہونا پڑتا ہے. اب وہاں کیا لگاتا ہے, اب وہاں ڈرپ لگتی ہے, اس کو انجیکشن لگتے ہیں, گولیاں کھلائی جاتی ہیں, اور نفس کا دیکھنا مفت میں ملتا ہے. اور ڈرپ لگانے والی نرس ہو تو واہ واہ, کیا کہنا جناب, کیا
कि वो आदमी जिसकी आंख नहीं खुल रही कमजोरी से, हाथ नहीं उठ रहा, बीवी खड़ी है कि जनाब मुझे देख लो, कह रहा है मुझसे बोला नहीं जा रहा, हाथ हिलता नहीं है, आंख खुल नहीं रही। नर्स आई, एक्सक्यूज मी, अपट से आंखें खुल गई, कहा हाजी साहब हाथ तो दो। हाजी साहब का हाथ भी आया, अब और हाजी साहब की जिसकी आवाज निकल रही थी, अब क्या करें, देख लो अब पकड़ लिया है तो छोड़ना हमें। आंखें भी खुल गई, हाथ भी उड़ गया, जबान भी चलने लग गई। ये वही साहब है जो बीवी कह रही थी जरा देख लो सुन लो, सुनी नहीं रहे। ये आलम है, क्योंकि नर्स ने इसकी नस पर हाथ रख दिया। एक नर्स है ना, एक नर्स मरीज की नब्ज देख रही थी दोनों हाथों से। डॉक्टर ने गुजरा, डॉक्टर ने कहा रे नब्ज एक हाथ से चेक की जाती है, ये तुम दोनों हाथ से कैसे देख रही हो? उसने कहा मुझे भी मालूम है नब्ज एक हाथ से चेक की जाती है, एक हाथ से तो मैं नब्ज चेक कर रही हूँ और दूसरा हाथ अपनी हिफाजत के लिए पकड़ा हुआ है ना, क्या दूसरा हाथ तो मैंने अपनी हिफाजत के लिए पकड़ा हुआ है। ये आलम होता है। अब वो जो अस्पताल में गया, अब उसको ड्रिप लग रही है, इंजेक्शन, गोलियां, नतीजा क्या है, थोड़े दिन गुजरते हैं वो आदमी सेहतमंद होकर घर पर आ जाता है। बस उसी तरह से मेरे दोस्तों, अगर रूह कमजोर हो गई है, नफ्स की बीमारियां मुख्तलिफ, तकब्बुर की बीमारी, रिया की बीमारी, दिखावे की बीमारी, हसद की बीमारी, औरतों को देखना, फिल्में देखना, दुनिया की मोहब्बत में ऐसा गर्क हो जाना कि अल्लाह को भूल जाना, जायज मोहब्बतों में ऐसा मशगूल हो जाना कि अल्लाह की जायज मोहब्बतों में भी ऐसा मशगूल हो जाना कि अल्लाह के हुक्म को तोड़ देना, बस जब ये बीमारी हो जाए तो फिर मेरे दोस्तों क्या करे। अल्लाह ताला फरमा रहे कोनू मासफादतीन, अब तुम अल्लाह वालों के पास जाओ, उनके रूहानी अस्पताल में दाखिल हो जाओ, उनसे इलाज करवाओ। तो जिस तरह से मेरे प्यारे शेख ने फरमाया कि जिस तरह से जिस्मानी इलाज कराता है सेहत मिल जाती है, जब ये अल्लाह वालों के पास जाकर अपना रूहानी इलाज कराएगा, रूहानी इलाज के माने ये नहीं जिन उतारेगा। हाँ ये भी सुन लो भाई, रूहानी इलाज के माने लोग समझते हैं आसेब उतार दो, छाया उतार दो, जिन उतार दो। अरे मियां एक बात बताऊं मैं, ये जो जिन बिना आसेब आसेब है इतनी आसानी से नहीं आते किसी के पास। ओ जी जरा कुछ हुआ, ओ जी आसेब है, ओ जी साया हो गया, ओ जी किसी ने मुझ पर काला जादू कर दिया, बस रहम में मुब्तला। हालांकि ऐसा मसला नहीं है भाई, इंसान है, दुनिया में एक निजाम होता है, सब कुछ होता है। अब ये थोड़ी कोई कारोबार नहीं चला तो इसका मतलब काला जादू करा दिया किसी ने, ये काला जादू इतना आसान काम थोड़ी है, आसेब होना इतना आसान थोड़ी है, जिन इतना फालतू थोड़ी है कि खाम खाम में आकर चल जाएगा। एक मेमन पर चिन चढ़ गया, एक मेमन पर चिन चढ़ गया, उस मेमन ने भी कहा, उस मेमन ने कहा तुझे नहीं छोड़ूंगा, तुझसे भी गोदान के सारे बोरे उठवाऊंगा। अब लगा दिया इस काम पर, और उसको क्या खिला रहा है, पूरी खिला रहा है, खाना पीना बंद कर दिया, और उसको यहां तक के गुटखा भी खिला दिया जिन को, अब जिन टन हो गया, गुटखा खाकर मेन पूरी खिला रहा है उसको। अब उसके बाद वो चिन परेशान कि खाने पीने को मिल नहीं रहा, परेशान एक मस्जिद में क्या इमाम साहब को जाकर कहा कि भाई तुम मेहमान उतारते हो। तो मेरे प्यारे दोस्तों, रूहानी इलाज के माने ये नहीं है के जादू उतार दिया, काला आसेब और नजर उतार दी, ये माने नहीं है, बल्कि रूहानी इलाज के माने कि हमारी रूह जो के कमजोर हो गई, नेक आमाल न करने की वजह से, अल्लाह की फरमाबरदारी न करने की वजह से, और जो तकब्बुर में मुब्तला है, अपने को बड़ा समझता है, और गुनाहों की आदत अच्छी लगती है, औरतों को देखने की आदत पैदा हो जाएगी, तो रूहानी इलाज के माने ये है कि गुनाह के गंदे तकाजों से हिम्मत करके लड़कर गुनाह न करना, और अच्छे अखलाक दिखाना, गुस्से को बर्दाश्त करना, अपने को कमतर समझना, और जो गाफिल अल्लाह से तवज्जो से तब्दील, उसके वो गफलत तवज्जो से तब्दील होना, ये है रूहानी इलाज। रूहानी इलाज के सही माने पता चले ना,
یعنی جو گناہ کا بھوت چڑھا ہوا ہے, گناہ کا بھوت, اس گناہ کے بھوت کو اتار کر اللہ کا ولی اور اللہ کا دوست بننا, یہ ہے روحانی علاج کے معنی. اور اللہ کا ولی اور اللہ کا دوست کیسے بنے گا؟ صرف گناہ چھوڑنے پر رکھا. وظیفے کا ذکر نہیں کیا. آدھی رات کو 5000 رکعت نفل پڑھنے کا ذکر نہیں ہے. ایک رات میں قرآن مجید پڑھنے کا ذکر نہیں ہے. صرف گناہ نہ کرے. اور جس طرح سے نفس کا پیٹ میرے دوستوں گناہ سے نہیں, جہنم کا پیٹ گناہگاروں سے نہیں بھرے گا, ہمارے نفس کا پیٹ بھی گناہ کرنے سے نہیں بھرے گا. ہم گناہ کرتے رہے کیا ہوگا؟ ہماری طاقت ختم ہو جائے گی, لیکن گناہ کا تقاضا ختم نہیں ہوگا. اور اگر اس تقاضے پر عمل نہ کریں, ہمت کریں, ذرا شیر بنے, نفس کا یہ گناہ کرنا ہے, وہ کہتا ہے نہیں کرنا, ہمت اختیار کریں, بس یہی ہمت تو اہل ہمت کی صحبت. اللہ والوں سے یہی سیکھنا ہے. اللہ والوں سے کیا لینا ہے؟ کہ اللہ والوں سے یہ ہمت لینی ہے کہ ہم جہاں نفس نے ڈیمانڈ پیش کی کہ میں یہ گناہ کروں گا, اللہ والوں سے ہمت لینی ہے کہ وہ کہے کیا, اب اس سے ہمت پیدا ہوگی. آرزو خون ہو یا حسرت پامال ہو, اب تو اس دل کو تیرے قابل بنانا ہے مجھے. لہٰذا میرے شیخ فرماتے ہیں کہ اب تم یہ کرو کہ 5 کیپسول کھا لو, 5 کیپسول کھا لو اللہ تعالیٰ کی ہمت کے, تو تم اللہ تعالیٰ کے ولی اور اس کے دوست بن جاؤ گے. نمبر 1 کیپسول کیا ہے؟ اپنے قرآن مجید کو درست کر لو, اس سے روح میں طاقت پیدا ہوگی. قرآن مجید غلط پڑھنا گناہ ہے میرے دوستوں. صحیح پڑھنا, قاری جب قرآن مجید پڑھتا ہے کتنا اچھا لگتا ہے, کیسا لذت ملتی ہے, ایسی لذت ملتی ہے. جو لوگ گانے سنتے ہیں, ذرا ان کو کسی قاری کی تلاوت سناؤ, کیسا مزہ ملتا ہے. اور ایسا لذت ہوتی ہے, آنکھ سے دل نرم ہو جاتا ہے, آنکھ سے آنسو بھی نکلنے لگتے ہیں جب قرآن مجید قاری پڑھتا ہے, کیسا مزہ ملتا ہے میرے دوستو. بس قرآن مجید کو درست کر لیں, سیکھے کہ کیسے قرآن مجید پڑھنا ہے. اس کے لہجے کی بھی فکر کریں. دیکھیں نا, انگریزی سیکھتا ہے تو اس کے لہجے کی مشق کرنے کی کوشش کرتا ہے. کہتا ہے ذرا انگریزی سکھانا امیرکن اسٹائل میں. جی جی, آپ کب جا رہے ہیں سفر پر؟ اس نے کہا میں 22 کو جا رہا ہوں. 22 تو ہمیں سبزی والا بھی ہنسے گا, لو جی کیا بول رہے. لیکن اگر وہ کہے کہ میں 22 کو جا رہا ہوں, اب تو مسٹر بھی بولے گا او بھائی بڑا امیرکن ہے یہ. تو دیکھا نا, اب انگریزی کو اس کے لہجے میں بول رہا ہے تو ہر آدمی مرعوب ہو رہا ہے. ارے بھائی یہ تو بڑا برگر ہے برگر. تو قرآن مجید کو بھی درست کرے میرے دوستوں. انگریزی سیکھنے دوسری چیزوں کا کتنی کوشش کرتا ہے انگریزی کو سیکھنے کے لیے. اللہ تعالیٰ کی کلام پاک کو سیکھے, تھوڑا سا وقت نکالے, آدھا گھنٹہ روزانہ دے, انشاءاللہ فرق پتہ چل جائے گا. اور کیا فرق سیکھنا ہے؟ قاف اور کاف کا فرق, کہاں پر ٹھہرنا ہے, کہاں مد کرنا ہے, ہا اور ہا کو کیسے ادا کرنا ہے, زال اور زا, سین اور سا, یہ فرقوں کو سیکھے, تا اور تا, ان فرقوں کو سیکھے. روزانہ آدھا گھنٹہ قاری صاحب کو دے دیں, انشاءاللہ 2-2.5 مہینے میں اس کو آ جائے گا, سمجھ آ جائے گا. کیونکہ ماشاءاللہ سب بڑی عمر کے لوگ بیٹھے, سمجھ جائیں گے آپ قرآن مجید کو درست کیسے کرنا ہے. تھوڑی سی مرض سے قرآن مجید اچھا ہو جائے گا, تھوڑی سی مشق سے ہو گیا نا بھائی. اور جو اور واد کو دال نہیں پڑھنا, اور اگر کوئی امام ولا دالین پڑھتا ہو تو اس کی دعوت کرے, اس کی دعوت کرے. جو غیر المغضوبی علیہم ولا دالین پڑھے نا, اس کی دعوت کرے اور اس کو دعوت میں دال کھلائے. اب وہ کہے یہ کیا بات ہے, تم نے مجھے بجائے گوشت کے دال کھلایا؟ کہا وجہ یہ کہ آپ کو دال بہت پسند ہے, کیونکہ آپ نماز میں بھی غیر المغضوبی علیہم ولا دالین پڑھتے ہیں, اس لیے آپ کو دال پسند ہے, آپ کو دال کھلائی جائے گی. جس دن آپ غیر المغضوبی علیہم ولا دالین پڑھیں گے, پھر اس دن آپ کو ہم کھڑا گوشہ کھلائیں گے, اس دن ہم آپ کو چکن کڑھائی کھلائیں گے, اس دن ہم آپ کو گرین کڑھائی کھلائیں گے, اس دن ہم آپ کو وائٹ کڑھائی کھلائیں گے, اس دن ہم آپ کو قورمہ, بریانی اور اسپیشل گوشت کھلائیں گے. جس دن آپ قرآن مجید درست پڑھیں گے, ہو گیا نا بھائی. نمبر 1 کیپسول کیا کھائے؟ قرآن مجید کو درست کرے. نمبر 2 کیپسول کیا ہے؟ ایک مٹھی داڑھی رکھ لے. ایک مٹھی داڑھی رکھنا یہ واجب ہے. داڑھی کا منڈانا میرے دوستو حرام ہے, کوئی فائدہ نہیں ہے. یہ جو ہم داڑھی کو نہیں رکھ رہے, سمجھ رہے سنت ہے, یہ داڑھی صرف سنت نہیں ہے, واجب ہے. اگر کوئی آدمی مسجد میں جماعت کی نماز نہ پڑھتا ہو, آپ اس کو سمجھائیں, سمجھاتے ہیں کہ نہیں سمجھاتے؟ بھائی مسجد میں نماز پڑھا کرو, تم مرد ہو بھائی,
और कोई भीतर इच्छा की ना पड़े, उसको क्या बोलेगी, कैसा मानूस है भीतर नहीं पड़ता। तो मेरे दोस्तों, जैसा मस्जिद में नमाज पढ़ना वाजिब है, जैसा वित्र पढ़ना वाजिब है, ऐसे ही दाढ़ी भी रखना वाजिब है। मेरे दोस्तों, दफ्तर वाले, मुआशरा, खानदान और बीवी, ये हमारे कब्र में काम नहीं आएंगे। काम कौन आएगा? अल्लाह ताला। दादा दाढ़ी रख ले, और जिसको दाढ़ी अच्छी ना लगती हो उसको कह दे तुझे अच्छी नहीं लगती, अल्लाह ताला को अच्छी लगती है और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को अच्छी लगती है। मेरे काम दाढ़ी आएगी, दाढ़ी का मुंडाना हमारे किसी काम नहीं आएगा। और दाढ़ी एक मुट्ठी रखे, मुट्ठी अपनी हो, किसी और की ना हो, सामने से एक मुट्ठी, दाएं से एक मुट्ठी, बाएं से एक मुट्ठी, तीनों तरफ से एक मुट्ठी। और ये दाढ़ी का बच्चा है, इसको भी काटना हराम है। अगर ये बच्चा मुंह में घुस जाए तो उसको काटो मत, प्यार से समझाओ, नीचे करो, बेटा बाबा के मुंह में मत घुसा करो, समझ जाएगा बच्चा है। और बालों को छुपाए भी नहीं, ऐसे करके सामने रखे, हो गया ना ये दाढ़ी। और फिर ऐसा ना हो कि गाल को काटते 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 यहाँ तक ले आए, एक लकीर खींच दी, हॉकी बना दी, और अब ये कह रहे सिराते मुस्तकीम है, ये सिराते मुस्तकीम नहीं है, ये दाढ़ी यहाँ पर रख ली, ये सिराते मुस्तकीम नहीं है। अगर कोई आदमी उसकी यही दाढ़ी निकले वो और बात है, अल्लाह ताला की तरफ से। लेकिन मेरे दोस्तों, ये देखे दो जबड़े है ना, ये दो जबड़े, ऊपर का जबड़ा, नीचे का जबड़ा, यहाँ हाथ रखा, इस जबड़े के नीचे जितनी जगह है उस पर दाढ़ी रख ली, कितना आसान। और मूछों को बारीक करे, हमारे प्यारे रसूल सल्लम फरमाते हैं वह फिर वह फिर लोहा, दाढ़ियों को बढ़ाओ और मूछों को कतरा, अपनी मूछों को बारीक करे। और फरमाते खालिफुल मुशरिकीन, मुशरिकीन की मुखालफत करो, क्योंकि मुशरिकीन मूछे रखते हैं और दाढ़ी बड़ी बड़ी रखते हैं। तो मेरे दोस्तों, हमारा क्या करे हुक्म है हमारे लिए, हम मूछों को साफ करें और दाढ़ियों को रखें। माशाल्लाह कितना नूर आ जाता है। यानी अगर आदमी बुढ़ापे में भी बूढ़े को देखे जिसकी दाढ़ी हो और मूछ ना हो, उसके चेहरे पर हुस्न होता है। ये देखिए यहाँ बैठे हैं, माशाल्लाह इनको देखे, उधर बैठे हैं, उधर बैठे हैं, वो देखो अपने बराबर वहां देखो, उनको देखो बड़े मियाँ को, कितना अच्छा मालूम होता है, मूछे साफ और दाढ़ी बड़ी, कितना खूबसूरत लगता है इंसान। अल्लाह ने हुस्न और जमाल इसमें रखा है। गाल चिकने ही औरतों के लिए रखे, क्योंकि ताकि उनके चिकने गाल का चुम्मा लिया जाए, उनके लिए रखे। ये हमारा गाल चुम्मे के लिए तो नहीं है ना भाई। और अगर शौक हो कहने जी हमारा भी जी चाहता है चुम्मा करने को, कि हमारे गाल का भी कोई चुम्मा ले, हमारी बीवी चुम्मा ले, तो ऊपर का गाल साफ करे और बीवी से कह ले चल इस पर ले लिया कर, हो गया ना भाई, चल पूरी हो जाए। और कह दे चल ये ले 50 रुपए एक चुम्मा मुझे दे दे, बस 50 रुपए भी दे दे, मुफ्त करना ले, हो गया ना भाई। आज दो काम, दो कैप्सूल हो गए। दूसरा कैप्सूल क्या है, ये ताकत के कैप्सूल है। दाढ़ी रखने से रूहानी ताकत आएगी। जमाना जमाना खिलाफ हो, परवाना चाहिए, पेशे नजर तो मर्जी है जानाना चाहिए, फिर इस नजर से जांच कर तू कर ये फैसला, क्या क्या तो करना चाहिए, क्या क्या ना चाहिए। दो काम हो गए, दो कैप्सूल हो गए। तीसरा कैप्सूल ले कि अपनी शलवार को टखने से ऊपर रखे। मर्दों के लिए टखने छुपाना हराम है, मर्दों के लिए टखने छुपाना हराम है। कब? खड़े होने की हालत में, चलने की हालत में। और ये हुक्म सिर्फ नमाज के लिए नहीं है कि नमाज में शलवार ऊपर कर ली और मस्जिद से बाहर निकले शलवार नीचे कर ली, ना मेरे दोस्तों। आशिक अल्लाह का, आशिक अल्लाह का दोस्त वो है जो मस्जिद में भी अल्लाह वाला हो, बाहर भी अल्लाह वाला हो, सड़क पर भी अल्लाह वाला हो, घर में भी अल्लाह वाला हो, दफ्तर में भी अल्लाह वाला हो, बाजार और दुकान पर भी अल्लाह वाला हो, हर जगह उसकी शलवार टखनों से ऊपर है। अब कहते हैं जी शर्म आती है, शलवार टखनों से ऊपर लोग मजाक उड़ाएंगे। अरे भाई मोजा पहन लो, अगर मोजे से छुप जाए कोई गुनाह नहीं है। लेकिन जो ये साहब ये कहते हैं कि हमें शलवार टखनों से ऊपर करते हुए शर्म आती है, अगर इन्हीं साहब को चड्डी पहना दो, अब ये क्या मिस्टर हो गए, बर्गर बन गए, एडवांस और बहुत ही बर्गर बन गए। अभी चड्डी पहनते हुए शर्म नहीं आ रही है, घुटना खोलते हुए शर्म नहीं आ रही है, टखना खोलते हुए शर्म आ रही है। अगर डॉक्टर कहे रोजाना जॉगिंग करो, अब ये साहब चड्डी पहनकर और कुत्ता हाथ में लेकर टहल रहे हैं, लोग समझ जाएंगे कि इसकी चड्डी असल में पतलून पूरी थी, चड्डी क्यों बन गई, बाकी कुत्ते ने खा ली है। तो तीन कैप्सूल हो गए ना, चौथा कैप्सूल क्या है? चौथा कैप्सूल ये कि किसी की माँ बहन बहू बेटी को ना देखे, क्योंकि नजर से देखना फायदा कुछ नहीं है। किसी लड़के को देख लिया, किसी औरत को देख लिया, देखते क्या गोद में आकर बैठ जाएगी, कोई फायदा है? कोई फायदा नहीं है, बस नजर बचाए। आपको कहता है गल्लो जी हम तो देखते हैं तो हमसे तो सेट हो जाती है, हम तो मोटरसाइकिल पर बिठाकर उसको ले जाते हैं, बर्गर खिलाते हैं, बिरयानी खिलाते हैं, बोतल भी पिलाते हैं और भी सब कुछ। लेकिन मेरे दोस्तों वो मजा कितनी देर का, हराम कारी करके किसी को बता सकता है कि मैंने ये काम किया?
मुंह छुपाता फिरेगा। जो आदमी किसी औरत से मुंह काला करे तो किसी को बता सकता है? बल्कि उससे भी कहेगा ले पैसा ले, लड़के का किसी का चुम्मा लेगा या उसका हाथ करेगा, कहेगा पैसा ले, किसी को बताना मत। क्यों? दलील काम है ना, जिल्लत की वजह से। और जो आदमी गुनाह से बच रहा है, नजर बचा रहा है, चैन सुकून है मेरे दोस्तों, उसको कोई फिक्र ही नहीं है। क्योंकि जिन औरतों को देख रहा है अब याद आ रही है कि काश मुझे वो मिल जाए, काश मुझे वो मिल जाए। अगर माधुरी है वो मिल जाए तो क्या कहना। एक फिल्मी अदाकारा का नाम है, लोगों की फेवरेट है, ऐश्वर्या राय, वो मिल जाए उसके बारे में राय पूछी जाती है। तो अदाकाराओं को कितना ही देखता है, मिल जाएगी। फिल्में देख रहे हैं, उनके नाच देख रहा है, सलमान खान हीरो उसके साथ नाच रहा है, अब ख्वाब में ये हीरो बने हुए खुद भी नाच रहे, और मिला क्या? आखिर में पजामा खराब हुआ, मिला कुछ नहीं, चारपाई के नीचे घुसे हुए, ये मिल रहा है मेरे दोस्त, उलट पुलट हो रहे। तो इसलिए मेरे दोस्त हासिल कुछ नहीं है इन चीजों से, कुछ नहीं मिलने वाला। लाख किसी औरत को देख ले, अगर किसी की बीवी को देखता है तो क्या उसे मिल जाएगी? किसके साथ सोएगी वो? अपने शौहर के साथ सोएगी ना भाई। दादा किसी की वाइफ देखने से क्या फायदा? नींद उड़ेगी, पागल बनेगा, परेशान होगा, बेचैन होगा। और ना देखने से तकलीफ तो है, लेकिन इसी तकलीफ से जबरदस्त रूह में ताकत आएगी, हिम्मत पैदा होगी, ऐसा नूर मिलेगा, ऐसा चैन मिलेगा कि खुद भी चैन से रहेगा, बल्कि दूसरे बेचैन लोग इसके पास बैठकर उनको भी चैन मिलेगा। ऐसा आराम होगा, खुद भी आराम से, जो इसके पास बैठ जाएगा कुछ नहीं, खामोश, उसके वो कहेगा यार मुझे इस शख्स के पास बैठने से एक सुकून मिलता है। बता क्या है? इसके दिल में खालिक सुकून है। चार कैप्सूल हो गए, पांचवा कैप्सूल क्या है? दिल में भी ख्याल पकाए। उसने तो कहा मिली तो नहीं, कहा बुलाएंगे, हाँ बैठा हूँ, कल मैं जाऊंगा, तैयार होऊंगा, पूछूंगा कैसी हो, कहाँ थी इतने दिन से तुम, नजर नहीं आई, या फिल्म देखी, हीरो की जगह खुद नाच रहा है, खेतों में लेकर भाग रहा है, चुम्मा चाटी कर रहा है, लिपटा रहा है, झिपटा रहा है, तो क्या होगा नतीजा? मिल जाएगी, पागल बनेगा, दिल तो तबाह बर्बाद, और उसके बाद पजामा नापाक होगा, गाड़ी खत्म, बस इतनी सी खेल है सारा। इसलिए मेरे दोस्तों पांचवा कैप्सूल क्या? दिल में गंदे ख्याल न पकाए, नमाजी के ख्याल को नाइंदा की स्कीम में बनाए, ये करूंगा, फला को ऐसे पटाऊंगा, मोबाइल पेश करूंगा, कहूंगा जरा अपना मोबाइल नंबर तो दो, उसको बोलूंगा हंस के बोला करो, बुलाया करो, आप क्या कर रहे, आया जाया करो। उस लौंडे को बोलूंगा जरा आओ तुम्हें मालिक आगा की चिकन कढ़ाई खिलाए, फिर उसके बाद दूध पत्ती चाय भी पिलाऊंगा, आइसक्रीम भी खिलाऊंगा, वॉल्स की तेरे मोबाइल में बैलेंस भी डाल के दूंगा, तुझे जोड़ा नया लेकर दूंगा, तुझे जूते भी लेकर दूंगा, ताकि उसी जूते से मेरी ठुकाई भी करना। तो मेरे दोस्तों हासिल कुछ है, दिल में ख्यालात पका कर कुछ फायदा नहीं है, बस ख्यालात ना पकाए, ये पांच कैप्सूल खाए, और शेख की किसी अल्लाह वाले के पास बैठा करे, जो मैंने पहले कहा था डॉक्टर के पास बैठा करे, तो उसके पास बैठने से उसकी हिम्मतों में हिम्मतें आएंगी, उसकी रूह में ताकत आएगी, फिर क्या होगा? फिर वो नारा मारेगा, खैची जो कहा तो जिंदा नहीं रहा, और मारा जो कहा तो गरेबा नहीं रहा। अब वो कहेगा कहाँ तक गप्ते गमो दोस्तों राहे मोहब्बत में, सुनाने दो तुम अपनी बज्म में मेरा बयां मुझको। वो कहेगा आरजू है खून हो या हसद है पामाल हो, अब तो इस दिल को तेरे काबिल बनाना है मुझे, हिम्मत करके। फिर जब जिस दिन करेगा फिर मेरे दोस्तों फिर इसका कोई बिगाड़ नहीं सकता। लेकिन कैसे? किसी अल्लाह वाले की सोबत में बैठकर हिम्मत हासिल करे, नक्शा बदल जाएगा। फिर वो जिसकी सोबत से अल्लाह वाला बनेगा उसको खिताब करके कहेगा तूने मुझको क्या से क्या शौके फिरावा कर दिया, पहले जा फिर जाने जा फिर जाने जाना कर दिया। वाखिर दावा अल्हम्दुलिल्लाह रब्बिल आलमीन। رحمتك يا رحمة.